नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2079 साल मंगिर 24 गते शनिबार, पौष कृष्ण द्वितीया तिथि, तदनुसार डिसेम्बर महिनाको 10 तारीक सन् 2022, नेपाल सम्बत 1143। सर्वोच्च अदालतले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको कामकाज रोक्ने अघिल्लो पत्रलाई निष्प्रभावी गरेको संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकता दिँदै छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। कायम मोकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्बर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, डाक्टर आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म पत्र कार्यान्वयन नगर्न आदेश गरेको हो। इजलासले महाभियोग सिफारिश समितिले अर्को प्रतिनिधि सभाको बैठकमा पेश गरी टुंगोमा पुर्याउन उल्लेख गरेको तर त्यसपछि प्रतिनिधि सभाले कुनै कार्यवाही अघि नबढ़ाएको विषयलाई पनि जानकारीमा लिएको छ। यस्तै महासचिवको पत्रबाट कुनै कानूनी आधार समेत खुल्न नसकेको पनि आदेशमा उल्लेख छ। सर्वोच्चको आदेशमा भनिएको छ, महासचिवले आफूमा नरहेको अधिकारको प्रयोग गरी पत्राचार गरेको भन्ने पनि प्रश्न उठाइएको देखिन्छ। संविधानद्वारा प्रतिनिधि सभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेको सम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्न खड़ा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिब देखिँदैन। तसर्थ प्रस्तुत रिटको निवेदन उपरको सुनवाई नटुंगिएसम्मका लागि संघीय संसद सचिवालयका महासचिवद्वारा हस्ताक्षरित पत्र कार्यान्वयन नगर्नु नगराउनु। अदालतले विपक्षी प्रधान न्यायाधीश जबरा तथा अन्य समेतलाई बाटोको म्याद बाहेक 7 दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ। महासचिवको पत्र कार्यान्वयनमा रोक शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। यसै प्रसंगलाई कान्तिपुर दैनिकले सर्वोच्च फर्कने जबराको अन्तिम प्रयास पनि असफल शीर्षकमा खबर छापेको छ। उमेर हदका कारण मंगिर 27 निवृत्त हुन लागेका जबरालाई त्यस अघि नै सर्वोच्च फर्किन बाटो खुल्ने गरी संघीय परिषदका महासचिवले लेखेको पत्र कार्यान्वयनमा रोक भन्दै कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नयाँ पत्रिका दैनिकले यसै प्रसंगलाई प्रधान न्यायाधीशको हैसियतमा जबरालाई सर्वोच्चको ढोका बन्द शीर्षकमा खबर छापेको छ। नैतिक आचरण ठिक नभएको गम्भीर आरोपसहित महाअभियोग लागेर निलम्बनमा परेका चोलेन्द्र शमशेर जबराले अवकाश पाउन एक साता बाँकी रहँदा सर्वोच्च छिर्ने असफल प्रयास गर्नुभएको थियो तर महाअभियोग निष्प्रभावी भएको भन्ने संसदका महासचिव भरतराज गौतमको निर्णय कार्यान्वयन नगर्न संवैधानिक इजलासले अन्तरिम आदेश दिएसँगै जबराको सर्वोच्च फर्किने कसरतमा पूर्ण विराम लागेको छ। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्ने महासचिव भरतराज गौतमको पत्रमाथि सर्वोच्चले राखेको जिज्ञासा र कारण देखाओ आदेशमा संघीय संसद सचिवालयले एकमुष्ट जवाफ पठाउने भएको छ। कस्तो जवाफ पठाउने भनेर सचिवालय छलफल र परामर्शमा रहेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो। प्रधान न्यायाधीशको हैसियतमा जबरालाई सर्वोच्चको ढोका बन्द शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। यस्तै प्रतिनिधि सभाको अधिकार महासचिवले प्रयोग गर्नु गम्भीर प्रश्न शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले पठाएको चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्ने पत्रलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले निष्प्रभावी गरिदिएको छ। प्रतिनिधि सभाको अधिकार महासचिवले प्रयोग गर्नुले गम्भीर प्रश्न खड़ा भएको आदेशमा उल्लेख छ। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ भने अन्नपूर्ण पोस्टले यसै प्रसंगलाई महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश शीर्षकमा खबर बनाएको छ। प्र प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार निवारणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग अझै क्रियाशील हुनुपर्ने बताउनु भएको छ। भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले भ्रष्टाचार निस्तेज पार्न सबैको प्रतिबद्धता र सक्रिय आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो भ्रष्टाचार नियन्त्रण राज्यको कुनै एउटा अंग वा निकायको मात्र जिम्मेवारीको विषय होइन, न त यो राज्यको कुनै एउटा अंगको सक्रियताले मात्र जितिने लड़ाई हो। उहाँले भ्रष्टाचार निवारण र सुशासन प्रवर्धनका लागि आयोगले चाल्ने हरेक कदममा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो। सरकारी कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणका काम निर्धारित समयमा सम्पन्न भएमा मात्रै सुशासनको अनुभूति दिन सकिने बताउँदै उहाँले भन्नुभयो राज्यका सबै निकायले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीतिलाई कड़ाईका साथ कार्यान्वयन गर्नुपर्छ। उहाँले भ्रष्टाचारको दुष्परिणाम भावी पुस्ताले समेत भोग्नुपर्ने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न भ्रष्टाचार विरूद्ध नियमित रूपमा सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो मुलुकको आर्थिक सामाजिक विकासका लागि पनि भ्रष्टाचार निवारण आवश्यक छ। सबैको साझा प्रयासबाट मात्रै यो कार्य सम्भव छ। आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सार्वजनिक निकायमा सदाचारिता अभिवृद्धि गर्न भ्रष्टाचारको अन्त्य आवश्यक रहेको बताउनुभयो। भ्रष्टाचार नियन्त्रणमा साझा प्रयास आवश्यक गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। दुवै मृगौलामा खराबी आएर 9 वर्षदेखि डायलिसिस गराउँदै आएका रोल्पाका शिवशेष महराली गत भदौमा प्रत्यारोपण गराए। प्रत्यारोपण गराउँदा 5,50,000 रूपियाँ खर्च भयो, तर सातामा 2 पटक डायलिसिस गराउँदा सरकारी अनुदानको 23,40,000 रूपियाँ खर्च भइसकेको थियो। 5 वर्षदेखि मृगौला प्रत्यारोपणको प्रतीक्षा गरिरहेका सिन्धुलीका 34 वर्षीय दीपक नेपालीको डायलिसिसमा 13 लाख रूपियाँ खर्च भइसकेको छ। त्यस्तै इलामका 40 वर्षीय लोकबहादुर थामीले डायलिसिस गर्दा 3 वर्षमा अस्पताललाई 7,80,000 रूपियाँ बुझाइसकेका छन्। नेपालमा डायलिसिस गराउँदै आएका बिरामी 6,000 भन्दा बढ़ी छन्। एक पटक डायलिसिस गराउँदा सरकारले 2,500 रूपियाँ का दरले एक वर्षमा प्रति व्यक्ति 2,60,000 रूपियाँ अनुदान दिन्छ। यसरी डायलिसिस अनुदानमा मात्र वर्षमा 1,56,00,000,000 खर्च हुन्छ। प्रत्यारोपण सहज बनाउने हो भने सरकारको बजेट मात्र होइन बिरामीको ज्यान समेत जोगिन्छ। तैपनि सरकारको ध्यान प्रत्यारोपण बढ़ाउनेतर्फ केन्द्रित हुन सकेको छैन। कसैले मृगौला प्रत्यारोपण गराउन आफै दाता खोज्नुपर्छ, त्यसमा पनि म्याच हुन सजिलो छैन। ऐनमा नाताको स्पष्ट परिभाषा नहुँदा मृगौला पीड़ित मर्कामा पर्ने गरेका छन्। मानव शरीरको अंग प्रत्यारोपण ऐन 2055 परिच्छेद 1 नजिकको नातेदारले अंगदान गर्न सकिने व्यवस्था छ। कस्ता र कति पुस्ताका नातेदारसम्मले अंगदान गर्न सक्छन् भन्ने विषय प्रष्ट छैन। यही अस्पष्टताले प्रत्यारोपण गराउन अस्पताल प्रशासन नमान्दा मृगौला पीड़ित न्यायालय धाउन बाध्य छन्। काका ससुराले अंगदान गर्न तयार भए पनि अस्पतालले अस्वीकार गरेपछि गत वर्ष झापाको भद्रपुर 10 गीता भण्डारी सर्वोच्च अदालत पुग्न बाध्य भएकी थिइन्। ऐनमा काका र ससुराले मात्र अंगदान गर्न पाउने व्यवस्था भएकाले चिकित्सकहरू हस्किएका थिए। अदालतले 2078 भदौ 13 आदेश दिँदै काका ससुरालाई पनि ससुरा सरह कै नजिकको नातेदारका रूपमा समेट्दा मानव जीवन रक्षामा नकारात्मक असर नपर्ने व्याख्या गरेको थियो। यही व्याख्याका आधारमा अस्पतालले अंग प्रत्यारोपण गर्न मानेका छैनन् भने सरकारले कानून स्पष्ट हुने गरी संशोधन गरेको छैन। प्रत्यारोपण भन्दा डायलिसिस महँगो, मृगौला फेल भएका तर प्रत्यारोपण गर्न अंग नपाएका करिब 6,000 जीवन डायलिसिसको भरमा बचेको छ। तर नातेदारको परिभाषा दिने कानून संशोधन नहुँदा परिवार बाहेक आफन्तले मृगौला दिन चाहे पनि अस्पताल मान्दैन, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। विश्व अर्थतन्त्रमा देखिएको मन्दीको स्वाभाविक असर नेपालको अर्थतन्त्रमा पनि देखिन थालेको छ। अर्थतन्त्रमा देखिएका चुनौतीलाई न्यूनीकरण एवं समाधान गर्नका लागि ठोस कार्ययोजना तथा रणनीति सहित अघि बढ़नुपर्ने सुझाव विज्ञहरूले दिनुभएको छ। अप्ठ्यारोमा परेको अर्थतन्त्रलाई जोगाएर सुधार्नका लागि लोकतान्त्रिक नेतृत्व र उदार नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक भएको विज्ञहरूले औल्याउनु भएको छ। राजनीतिक संक्रमणको अन्त्यसँगै पाँच दलीय गठबन्धनको सरकार बनेपछि थप जोखिममा पर्नबाट अर्थतन्त्र जोगिएको थियो। विश्वव्यापी आर्थिक मन्दीबाट अर्थतन्त्रलाई धान्न तथा जोगाउन गठबन्धन सरकारले विभिन्न नीतिगत पहल गरेको छ। तीनै तहको आवधिक निर्वाचन सम्पन्न भएपछि अब बन्ने सरकारले अर्थतन्त्रलाई जोगाउन र सुधार्न ठोस पहल गर्ने अपेक्षा गरिएको छ। विश्वव्यापी आर्थिक मन्दीको स्वाभाविक असर देखिए पनि बाहिर हल्ला गरिए जस्तो नेपालको अर्थतन्त्र संकटमा नरहेको विज्ञहरूले बताएका छन्। अर्थतन्त्रलाई जोगाउनका लागि सरकार प्रयासरत रहँदा रहँदै पनि विश्व अर्थतन्त्रमा आएको मन्दी र बाह्य निर्भरताले गर्दा पनि सोचे जस्तो परिणाम आउन नसकेको विज्ञहरू बताउँछन्। पूर्व अर्थ राज्य मन्त्री उदय शमशेर राणा भन्नुहुन्छ, हामीले अर्थतन्त्र जोगाउन गम्भीर गृह कार्य सहित तत्काल जुट्नुपर्छ। बाहिर हल्ला गरिए जस्तो संकटमा हामी छैनौं। आर्थिक मन्दी विश्वव्यापी समस्या हो। नेपालमा पनि त्यसको स्वाभाविक असर मात्रै देखिन थालेको हो। यो सरकारको नीति वा नेतृत्वका कारण उब्जिएको समस्या होइन। नेपाल एक्लैले चाहेर मात्र पनि यो समस्या तत्काल सहज बन्ने अवस्था छैन। यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल भन्नुहुन्छ, अर्थतन्त्रमा वैश्विक रूपमै नयाँ चुनौती देखा परिरहेका बेला नेपालमा पनि अर्थतन्त्रका विषयमा नयाँ बहस शुरू भएको छ। अहिले राजस्व घटेको छ, अर्थतन्त्रलाई ट्र्याकमा राख्न राजस्व बढ़ाउनुपर्छ, वैदेशिक लगानी जुटाउनु पर्यो, सरकारलाई काम गर्न राजस्व चाहिन्छ, निजी क्षेत्रलाई काम गर्न बैंकमा बढ़ी पैसा चाहिन्छ, त्यो भनेको रेमिट्यान्स वा विदेशी लगानी बढ़ाउनुपर्छ, यो भएन भने ब्याजदर घट्दैन, ब्याजदर नघटी निजी क्षेत्रले काम गर्न सक्दैन, ब्याजदर घटेर निजी क्षेत्रले काम गर्नु पर्यो, राजस्व बढ़ाउन समस्या भएको चाहिँ आयातमा बढ़ी निर्भर रहेर हो। तत्कालीन नेकपाको सरकारका बेला विदेशी मुद्रा घटिरहेको थियो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल भन्नुहुन्छ, अर्थतन्त्र सुधारका लागि लोकतान्त्रिक नेतृत्व र उदार नीति गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर चल्ने 4G इन्टरनेट, सललर जोडी नीति, सीयुजी नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। समानुपातिकका तीन पुरूष छान्न कांग्रेसमा सकस शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। समानुपातिक तर्फका नाम निर्वाचन आयोगमा बुझाउने अन्तिम दिनसम्म पनि कांग्रेसलाई नाम छनौट गर्न सकस देखिएको छ। समानुपातिकमा पाएका 32 मध्ये 29 सीट महिलाका लागि छुट्याउनु पर्ने भएपछि बाँकी तीन पुरूषतर्फका नाममा सहमति जुटाउन नेतृत्वलाई समस्या देखिएको हो। महिला प्रतिनिधित्वमा समानुपातिकको बन्द सूची अनुसार नाम छनौट गर्न समस्या छैन, तर संसदमा लैजानुपर्ने सूचीमा रहेका अधिकांश पुरूष मध्येबाट तीनजनाको नाम छनौट गर्नुपर्नेछ। समावेशी समानुपातिक छवटा क्लस्टर मध्ये पुरूषतर्फ खस आर्यमा प्रकाश शरण महत, आदिवासीमा गोपालमान श्रेष्ठ, मधेसीमा विमलेन्द्र निधि, दलितमा जीवन परियार, मुस्लिममा फर्मुल्लाह मंसूर र थारूतर्फ योगेन्द्र चौधरीको नाम एक नम्बरमा रहेको छ। उनीहरूमध्ये परियार र मंसूर सहमहामन्त्री हुनुहुन्छ भने महत, निधि र श्रेष्ठ पूर्व पदाधिकारी हुनुहुन्छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। नयाँ पत्रिका दैनिकले नै अग्रपृष्ठमा जनमतले संघ र प्रदेश तथा लोसपाले प्रदेशको समानुपातिक नाम बुझाए शीर्षकमा खबर बनाएको छ। जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिक बन्द सूचीबाट नाम छनौट गरेर निर्वाचन आयोगमा बुझाएका छन्। दलहरूले पाएको मतका आधारमा सीट बाँडफाँड गर्दै आयोगले समावेशी समूह अनुसार नाम पठाउन बुधबार पत्राचार गरेको थियो। शनिबारसम्मको समय दिएको आयोगले संघीय संसद र प्रदेशसभामा 33% महिला, अपाङ्गता भएका, अल्पसंख्यक, पिछड़िएको क्षेत्र समेतको प्रतिनिधित्व हुने गरी क्लस्टर अनुसार नाम माग गरेकोमा शुक्रबार दुई दलले बुझाएका हुन्। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। वर्खा शुरू हुने लाग्दा बन्द गरिएको मेलम्चीको पानी 6 महिनापछि उपत्यकाका धारामा आइपुगेको छ। 2078 वर्खामा आएको बाढ़ीले क्षतिग्रस्त मेलम्चीको मुहानमा पुनः क्षति हुन नदिन गत जेठको अन्तिम सातादेखि काठमाण्डु पठाउन रोकिएको पानी पुनः वितरण गर्न थालिएको हो। खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रबार वितरण केन्द्रको भल्व खोलेर तेस्रो पटक नागरिकका धारामा पानी पठाउने कार्यको शुरूआत गर्नुभयो। अहिले आंशिक रूपमा मात्रै मेलम्ची आयोजनाबाट खानेपानी आएकाले त्यसै अनुसार वितरण गरिएको छ। काठमाण्डु उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता प्रकाश राईले भन्नुभयो, हाल प्रति घण्टा 10-12 लाख लिटर पानी वितरण भइरहेको छ। उपत्यका मेलम्चीबाट आएको सिंगो क्षमतामा 17 करोड़ लिटर नै पानी वितरण हुन एक साता लाग्ने भएको छ। हाल पुरानै वितरण प्रणाली अनुसार वितरण भइरहेकाले प्रति घण्टा 10-12 लाख लिटर मात्रै वितरण भइरहेको केयूकेएल प्रवक्ता प्रकाश राईले बताउनुभयो। नयाँ पाइपलाइन विस्तारको काम भइरहेको छ। पुरानै वितरण प्रणालीबाट पानी पठाउँदा सिंगो क्षमतामा दिन सकिएको छैन। एक सातामा वितरणको समय तालिका सार्वजनिक गरिनेछ, उहाँले भन्नुभयो। केयूकेएल अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीका अनुसार नयाँ वितरण प्रणाली अन्तर्गत 600 किलोमिटर पाइपलाइनमा मात्र परीक्षण गर्ने काम भएको छ। 400 किलोमिटर पाइपलाइनको परीक्षण हुन बाँकी छ। उपत्यकाका धारामा आइपुग्यो मेलम्चीको पानी। तत्कालका लागि न्यूरोड, क्षेत्रपाटी, बबरमहल, भोटे बहाल, इन्द्रचोक, असन, बुद्धनगर, सुविधानगर लगायत क्षेत्रमा वितरण। अहिले 10-12 लाख लिटर मात्रै वितरण, 17 करोड़ लिटर नै वितरण हुन एक साता लाग्ने नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। यही मंगसिर 15 गते नेपालका लागि अमेरिकी राजदूत डीन आर थोम्सनले काठमाण्डु महानगरका मेयर बालेन्द्र शाहलाई भेटेको विषयमा पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता भीम रावले परराष्ट्र मन्त्रालयको अनुमतिमा हो या होइन भनेर सामाजिक सञ्जाल मार्फत प्रश्न तिर्स्याउनुभयो। मेयर शाहले रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै अमेरिकी राजदूतले पटक पटक भेट्न खोजेको तर आफूले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आए मात्र भेट्ने बताएपछि परराष्ट्रको अनुमति अनुसार नै भेट भएको प्रस्ट्याउनुभयो। विदेशी कूटनीतिज्ञ संघको भेटका विषयमा सरकारमा पटक पटक महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका रावल र मेयर बालेनको सवाल जवाफले नेपालमा हुने कूटनीतिक भेटघाट प्राय परराष्ट्रको सहमति बिनै हुन्छन् भन्ने देखाउँछ। अमेरिकी राजदूतले परराष्ट्रको अनुमति बिनै पटक पटक भेट्न खोजेको तर आफूले परराष्ट्रको अनुमति लिएर आउन भनेको भन्ने मेयर बालेनको जवाफले पनि विदेशी नियोग प्रमुखहरू सकेसम्म प्रक्रियामै नगई नेपाली अधिकारीसँग भेट्न चाहन्छन् भन्ने देखिन्छ। नेपाली अधिकारीले कूटनीतिक भेटघाटमा प्राय कूटनीतिक आचार संहिताको पालना गरेको देखिँदैन, यसमा मेयर बालेन अपवाद मात्र हुन्। परराष्ट्र मन्त्रालयले सार्वजनिक पद धारण गरेका तथा राज्यकोषबाट पारिश्रमिक वा सुविधा पाउने पदाधिकारीका लागि भनेर कूटनीतिक आचार संहिता 2068 जारी गरेको छ, जसमा नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी मुलुकका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्ने हुन्छ। कूटनीतिक भेटमा परराष्ट्र बेखबर, यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणसँगै सिन्धुली जिल्लाको कमलाखुज र मरिड क्षेत्रमा विपन्न किसानको जीवनस्तर फेरिँदै गएको छ। राजमार्ग बनेसँगै विपन्न किसान व्यावसायिक खेती प्रणाली तथा पशुपालनतर्फ लागेपछि किसानको जीवनस्तरमा सुधार आउन थालेको हो। राजमार्ग निर्माणसँगै आसपासका गाउँका विपन्न किसानहरू व्यावसायिक रूपमा पशुपालन, तरकारी, फलफूल खेतीमा जुट्नुका साथै होटल, किराना पसल लगायतका आयमूलक पेशामा संलग्न हुँदै आएका छन्। राजमार्ग निर्माणले उत्पादित वस्तुले सहज रूपमा बजार पाएपछि विपन्न किसान आयमूलक पेशामा जुटेको दुधौली नगरपालिका दुई निवासी रेखराज दाहाल बताउनुहुन्छ। घर छेउबाटै राजमार्ग निर्माण भएकाले सिजन अनुसार तरकारी फलफूल बिक्री गर्न सहज भएको उहाँको भनाइ छ। राजमार्गले बदल्दै जीवनस्तर, यो खबर गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। र सुबाघाट झोलुङ्गे पुल दुर्घटनाको 14 वर्ष, फेरि त्यस्तो घटना कहिले नहोस्, यो खबर नागरिक दैनिकले छापेको हो। 2064 पुस 10 गते पूर्वी सुर्खेतको मेहलकुनामा सुभाघाट मेला लागिरहेको थियो। सुर्खेत मात्र होइन, छिमेकी जिल्लाबाट पनि दर्शनार्थी जम्मा भएका थिए। मेहलकुना र दहचौर जोड्ने फेरी नदीमाथि झोलुङ्गे पुल बनेको थियो। मेला हेर्न गएका दर्शनार्थीले पुल भरि भराउ थियो, त्यतिकैमा पुल चुडियो। भेरी किनारमा मेला हेर्न गएका सयौं मानिस नदीमा खसे, 25 जनाले ज्यान गुमाए भने 50 बढ़ी घाइते भए। मेला हेर्न गएका बेला घाइते भएका स्थानीय दीपक पुन मंगिर पूर्णिमा आउन थाल्यो कि यही गीत सम्झिन्छन्। नदीको बगरमा मेला लागिरहेको थियो। झोलुङ्गे पुलबाट मसहित सयौं जना मेला हेरिरहेका थिए। शुक्रबारदेखि शुरू भएको सुभाघाट मेला सम्झिँदै पुनले भने, लोड धान्न नसकेर होला पुल चुडियो, नदीमा खसिहाल्यो, एकछिन अघिको रमझम कोलाहालमा परिणत भयो। साँच्चै पूर्णिमाको मेलाले 15 वर्ष अघिको घटना झलझली सम्झाउँछ। उनले भने, अब त्यस्तो घटना कहिले नहोस्, सुबाघाट झोलुङ्गे पुल दुर्घटनाको 14 वर्ष, फेरि त्यस्तो घटना कहिले नहोस्, नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।